الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. خواتین و حضرات, دین پر تحقیق پہ ایک بڑا مسئلہ یہ پیدا ہوتا ہے کہ آدمی پہلے سے قائم شدہ تصورات کے اندر ہی رہ کر سوچنے پہ مجبور ہوتا ہے, یعنی پہلے مرحلے میں ان قائم شدہ تصورات کو الگ کر کے کسی چیز پر رائے قائم کرنا, یہ کسی صاحب علم اور کسی محقق کے لیے بھی آسان نہیں ہوتا. انسان کی نفسیات ایسی واقع ہوئی ہے کہ اس کا جو ذہنی سانچہ بن جاتا ہے, جن اصطلاحات میں وہ نشو و نما پاتا ہے, اس کی ذہنی تعمیر جس پس منظر میں ہوتی ہے, اس کے لحاظ سے وہ سوچتا ہے. میں نے یہ چیز بڑے ریاض کے بعد اور کئی برس کے ریاض کے بعد اور بڑی مشکل سے پیدا کرنے کی کوشش کی اپنے کام میں کہ اس سانچے کو توڑ کر آگے بڑھا جائے. اس میں میرے جلیل القدر استاذ کی تربیت کا غیر معمولی دخل ہے. میں نے ابھی تمہیدی گفتگو میں یہ اشارہ کیا تھا کہ جب شروع شروع میں علمی اور تحقیقی کام کی طرف توجہ ہوئی تو اس وقت مسائل موضوع بنے, اور انسان کے سامنے کوئی ایک چیز آ جاتی ہے تو وہ غور و فکر پر اسے آمادہ کرتی ہے. آہستہ آہستہ یہ ذہنی تربیت ہونا شروع ہوئی کہ ہمارے پاس جو مواد موجود ہے یا جو ماخذ موجود ہے, آدمی اپنے ذہنی سانچے کو توڑ کر براہ راست ان کے سامنے سرنگو ہو اور پھر یہ کوشش کرے کہ وہاں اصل میں بات کیا کہی گئی ہے اس کو جانا جائے. چنانچہ دین پر غور و فکر میں سب سے پہلا سوال یہ پیدا ہوتا ہے کہ دین کے ماخذ کیا ہیں, یعنی دین کہاں سے حاصل کیا جائے گا. دین کیا ہے یہ تو بات کا مسئلہ ہے, دین کہاں سے حاصل کیا جائے گا. ایک عام آدمی کے سامنے دین کے علماء ہوتے ہیں, اسکالرز ہوتے ہیں, وہ ان سے دین سیکھ لیتا ہے, لیکن جب علمی اور تحقیقی کام کیا جائے تو یہ سوال سب سے پہلے سوال کی حیثیت سے سامنے آ جاتا ہے کہ ہم دین کہاں سے اخذ کریں. ماخذ کا مطلب یہ ہے کہ وہ کیا جگہ ہے جہاں سے اس کو اخذ کیا, سورسز کیا ہیں اس کے. ہمارے ہاں عام طور پر جو اصول فقہ کی کتابیں ہیں ان میں یہ بحث ہوتی ہے کہ ماخذ متعین کیے جائیں. تو حنفی نقطہ نظر کی جو کتابیں ہم پڑھتے رہے, جن میں ہماری تربیت ہوئی اور جن کی بنیاد پر ایک ذہنی سانچہ بنا ہوا تھا, ان میں عام طور پر یہ چار ماخذ بیان کیے جاتے ہیں: قرآن, سنت, اجماع اور قیاس. ظاہر بات ہے کہ اس سے پہلے کہ یہ بحث کر کے دیکھی جائے کہ اس کی نوعیت کیا ہے, یہ کیوں قرار دیے گئے ہیں, اس کا پس منظر کیا ہے, اور یہ ٹھیک ہے تو کیوں, اور اگر ان کو ہم مسترد کرتے ہیں تو کیوں, یہ بحث ہم اپنے موقع پر کریں گے. میں یہاں جو ذہنی پس منظر کے بدلنے کی بات کی طرف توجہ دلا رہا ہوں وہ یہ ہے کہ جس وقت میں نے اس کتاب کو مرتب کرنا شروع کیا, یعنی باقاعدہ طریقے سے مرتب کرنا شروع کیا, اجزاء میں اس کی بہت سی چیزیں وقتاً فوقتاً لکھی جاتی رہیں, اور یہ سوال میرے سامنے آیا تو اس وقت میرا ذہنی سانچہ یہ بن چکا تھا کہ تمام معاملات میں جب ہم غور کر رہے ہیں دین پر تو ہمارے سامنے خود قرآن ہونا چاہیے کہ وہ کسی چیز کو کیسے بیان کرتا ہے. یعنی اگر تو قرآن مجید نے اس کو بیان کر دیا ہے تو پھر اسی پر انحصار کر کے اس بات کو سمجھنے کی کوشش کرنی چاہیے. قرآن دین کو ماخذ کے لحاظ سے کیسے بیان کرتا ہے, یہ میرا پہلا سوال تھا, یعنی یہ چیز تھی. اگر تو قرآن مجید میں یہ موضوع نہیں ہے, بیان نہیں ہوا, قرآن مجید میں اس کو کسی جگہ واضح نہیں کیا, تو پھر ظاہر ہے کہ ہمارے پاس دوسرے ذرائع موجود ہیں جن سے ہم غور کرتے ہیں, ظاہر ہے کہ علمی عقلی ذرائع سے چیزوں کے بارے میں رائے قائم کی جا سکتی ہے. لیکن یہ سوال ایک طالب علم کے سامنے سب سے پہلے ہونا چاہیے کہ جو چیز بھی دین کے بارے میں زیر بحث آ رہی ہے کیا قرآن نے اسے موضوع بنایا ہے, یعنی یہ پہلا سوال ہے. تو میں نے اس زاویے سے قرآن مجید کا مطالعہ شروع کیا. قرآن مجید میں خود قرآن مجید سے متعلق بہت سی آیات ہیں. قرآن مجید میں نبی صلی اللہ علیہ وسلم کے بارے میں بہت سی آیات ہیں. قرآن مجید میں نبی صلی اللہ علیہ وسلم سے پہلے کے انبیاء علیہ السلام سے متعلق بہت سے بیانات ہیں. قرآن مجید ان کے علاوہ بھی بعض چیزوں کی طرف اشارہ کرتا ہے. مثلا میں صرف اشارتاً ذکر کر رہا ہوں کہ ایک بحث کے دوران میں وہ یہ کہتا ہے کہ کیا تمہارے پاس کوئی پہلے نبیوں کی روایت موجود ہے جو کتاب کی صورت میں ہو یا ان کی تعلیمات کی صورت میں ہو یا کوئی علمی بنیاد بھی ہے کہ جس کے اوپر تم یہ بحث کر رہے ہو. شرک اور توحید کی بحث ہے. اسارت من العلم کے الفاظ قرآن نے وہاں استعمال کیے ہیں, یعنی وہ چیزیں کہ جو ایک اسٹیبلشڈ علمی روایت کی حیثیت سے موجود ہوتی ہیں. تو بہت سی چیزوں کا ذکر کرتا ہے وہ, لیکن اپنی دعوت کو پیش کرنے کے لیے میرے پیش نظر یہ سوال تھا, ایک طالب علمانہ سوال, کہ یہ دیکھا جائے کہ قرآن خود کیسے کہتا ہے اس بات کو, کیسے بیان کرتا ہے. تو قرآن مجید کا مطالعہ کرنے کے بعد جس آیت پر میں بالکل آ کر رک گیا, اور میں آپ کو بتاؤں گا کہ یہ آیت کتنی غیر معمولی آیت ہے اور یہ قرآن مجید میں کس کس جگہ پر آئی ہے, کس پس منظر میں آئی ہے, وہ یہ آیت ہے جو آپ کو پہلے صفحے پر لکھی ہوئی ملتی ہے. یعنی اصول و مبادی کا عنوان جب آپ نکالیں گے تو آپ یہ دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے اب جو دین ہمارے پاس موجود ہے اس میں گویا اس آیت کو ایک پروانہ تقرر کی حیثیت حاصل ہے. اس کو یہاں پڑھ لیجئے, پھر میں یہ بتاؤں گا آپ کو کہ دوسرے مقامات پر یہ کس پسند بھی آئی ہے. یہ سورہ جمعہ سے میں نے اس کو نقل کیا ہے. وَالَّذِي بَعَثَ فِي الْأُمِّينَ رَسُولًا مِّنْهُمْ يَتْلُو عَلَيْهِمْ آيَاتِهِ وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. قرآن مجید میں یہ اس کے علاوہ تین اور مقامات پر آئی ہے, اور قرآن کی ان چند آیات میں سے ہے جو اس اہتمام کے ساتھ معمولی تغیر الفاظ سے دہرائی گئی. آپ اس کو بھی نوٹ کر لیجئے, یہ سورہ بقرہ کی 129 آیت بھی ہے. سورہ بقرہ دوسری سورہ ہے. پھر سورہ بقرہ ہی میں دلچسپ بات یہ ہے کہ یہ 151 آیت بھی ہے. 129 بھی ہے, 151 بھی ہے. پھر سورہ آل عمران کی یہ آیت 164 بھی ہے, اور جمعہ میں تو آپ اس کو دیکھ ہی رہے ہیں. یہ قرآن مجید کے جن جن مقامات پہ آئی ہے ان سب کو اگر آپ سامنے رکھیں, اور خاص طور پر اس سورہ جمعہ میں بھی یہاں اس کو آپ سامنے رکھیں, تو اس کا ایک پس منظر ہے ہر جگہ جس کو بہت اچھی طرح جان لینا چاہیے. یعنی قرآن مجید یہ بتاتا ہے کہ انسانی تاریخ میں سیدنا ابراہیم علیہ السلام ایک غیر معمولی شخصیت کے حامل ہے, اور ان سے اللہ تعالیٰ کے دین اور اس کی ہدایت نے ایک بڑا موڑ مڑا ہے. یعنی سیدنا ابراہیم علیہ السلام کے بارے میں قرآن مجید میں جو مقدمات قائم کیے ہیں ان کی تفصیل کا تو یہ موقع نہیں ہے, لیکن بہت غیر معمولی حیثیت سے وہ ان کو پیش کرتا ہے اور یہ بتاتا ہے کہ ہم نے دین کے دوسرے مرحلے کی ابتدا سیدنا ابراہیم علیہ السلام سے کی ہے. یعنی ایک مرحلہ سیدنا ابراہیم علیہ السلام سے پہلے ختم ہوا ہے, اور اس کے بعد دوسرے مرحلے کی ابتدا سیدنا ابراہیم علیہ السلام سے ہوئی ہے. انسانی تاریخ میں ان سے پہلے جو انبیاء علیہ السلام آئے ہیں اور جن پر پہلے مرحلے کا خاتمہ ہوا ہے اس سے متعلق ہمیں بہت کم معلومات حاصل ہیں. یعنی ہمارے پاس اس وقت جو مذہبی لٹریچر ہے اس میں اگر تورات کو آپ دیکھیے تو اس کی کتاب پیدائش میں آپ کو کچھ معلومات مل جاتی ہیں. قرآن مجید میں بھی سیدنا نوح علیہ السلام کی دعوت تفصیل سے بیان ہوئی ہے اور سیدنا آدم کا قصہ بیان ہوا ہے, اس سے پہلے کچھ زیادہ معلومات نہیں ہے. لیکن یہ تو واضح ہو گیا ہے کہ اس سے پہلے بھی اللہ کی ہدایت موجود تھی, بلکہ سیدنا آدم ہی سے اللہ تعالیٰ نے وعدہ کیا تھا کہ میں اپنی ہدایت دوں گا, اور جب جب میری ہدایت آئے گی تو پھر اس کے بعد جس نے اس کی پیروی کی وہ دنیا میں ہدایت یافتہ ہو کر زندگی بسر کرے گا. یہ بات تو قرآن میں بالاجمال بیان ہوئی ہے, لیکن سیدنا ابراہیم سے یہ غیر معمولی مرحلے کی ابتدا ہوتی ہے, اور میں جہاں تک سمجھ سکا ہوں یہ اندازہ ہوتا ہے کہ یہ کئی پہلوؤں کا ایک بڑا غیر معمولی مرحلہ ہے. قرآن نے اس کا ذکر کیا ہے سورہ بقرہ میں، یعنی یہود پر اتمام حجت کرتے ہوئے ایک پورا باب سورہ بقرہ میں یا ایک پوری فصل شروع ہوتی ہے جس میں بنیادی مقدمہ یہی قائم کیا ہے. یہ بتایا گیا ہے اس میں کہ سیدنا ابراہیم کو ہم نے مختلف تطہیر و تزکیہ کی آزمائشوں سے گزارا اور بعض ایسے معاملات میں ان کو جھانچا جو اپنی لطافت کے اعتبار سے غیر معمولی تھے، جن میں بعض چیزیں ایسی بھی تھیں جو محتاج تعبیر تھیں، جن میں ایسے بھی بعض معاملات تھے کہ جن معاملات کی اس طرح تفصیل نہیں کی گئی تھی جیسے ہم عام انسانوں کے لیے کرتے ہیں. قرآن مجید نے اس میں لفظ کلمات استعمال کیا ہے اور پھر یہ بتایا ہے کہ جب ہم نے اس کو آزمایا اور تطہیر و تزکیہ کے مراحل سے گزارا تو فأتمهن، یعنی آخری درجے میں وہ اس میں پورا اترا. قرآن مجید نے غیر معمولی خراج تحسین ان کو پیش کیا ہے، فأتمهن اذ ابتلا ابراہیم ربه بکلمات فأتمهن، یعنی جس آخری درجے میں کوئی آدمی پورا اتر سکتا ہے اس میں پورے اترے. جب وہ پورے اترے تو اللہ تعالیٰ نے کئی فیصلے ان کے بارے میں سنائے. ایک تو قرآن سے یہ معلوم ہوتا ہے کہ یہ بات واضح کر دی گئی کہ اب دین اور ہدایت کی روایت گویا ان سے شروع ہوگی. چنانچہ اپنی قوم پر اتمام حجت کے بعد ان کی تاریخ کا مطالعہ کرنے سے بھی معلوم ہوتا ہے کہ اس وقت کی پوری متمدن دنیا میں کم و بیش انہوں نے اپنی دعوت پہنچائی اور پھر اس کے بعد ان کو یہ ذمہ داری دی گئی کہ وہ اللہ کی عبادت کے گھر کی تعمیر نو کریں، یعنی یہ جو بیت اللہ ہے، اور اس کی بنیادیں پھر انہوں نے اٹھائیں اور اس کو اللہ کی توحید کے مرکز کی حیثیت سے آباد کیا. وہ قرآن نے اس کی پوری تعریف سنائی، اس میں کوئی زیر بحث نہیں. جس نقطے کی طرف میں آپ کو لانا چاہتا ہوں وہ یہ ہے کہ سیدنا ابراہیم کا ایک پہلو یہ ہے، یعنی گویا دین کی روایت کو ایک جامعیت کے ساتھ ان سے شروع کیا جا رہا ہے دوسرے مرحلے میں. دوسری چیز یہ ہے کہ اللہ تعالیٰ اپنی توحید کا مرکز، جس کو آپ مرکز محسوس کہہ سکتے ہیں، وہ ایک طریقے سے ذات خداوندی کے ساتھ ہمارے تعلق کی محسوس علامت ہے، یہ انہوں نے اس طرح تعمیر کیا جیسے کہ اب وہ بیت اللہ الحرام کی صورت میں موجود ہے. اس کے بعد ایک اور چیز جو اللہ تعالیٰ نے فرمائی وہ یہ تھی کہ میں اس دنیا میں امامت، مذہبی امامت اور پیشوائی کے منصب پر فائز کر رہا ہوں تمہیں. یعنی جیسے ہی پورے اترے فرمایا انی جائن کل الناس اماما، یعنی مطلب یہ ہے کہ یہ ایک ایسا منصب ہے کہ جو اب ظاہر ہے کہ نسلن بعد نسلن لوگوں کو متاثر کرے گا. سیدنا ابراہیم نے اس موقع کے اوپر یہ سوال کیا کہ ممن ذریتی، یعنی کیا یہ منصب میری ذات تک محدود ہے یا میری اولاد میں بھی جاری رہے گا؟ تو قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں کہ یہ جواب دیا گیا کہ لا ینال عہد الظالمین، یعنی اس میں دونوں چیزیں ہیں کہ ہاں تمہاری اولاد میں بھی جاری رہے گا، یعنی یہ غیر معمولی اعزاز ہے جو ان کو ملا، تمہاری اولاد میں بھی جاری رہے گا. اور اگر اولاد اس منصب کی ذمہ داریوں کو پورا نہ کر سکی اور اس نے اللہ تعالیٰ کے ساتھ ظلم و عدوان کا رویہ اختیار کر لیا پھر وہ اس سے محروم ہوگی. اب اس میں رک کر ایک قانون جس کی اپنے وقت پر وضاحت کروں گا میں، اس کی طرف بھی چند اشارات سن لیجئے. عام طور پر اللہ تعالیٰ کا اس دنیا میں جو طریقہ ہے وہ یہ ہے کہ ایک تو عالم اسباب ہے، جس کا مطالعہ جب ہمارے سائنسی علوم میں بھی کیا جاتا ہے تو ہم یہ کہتے ہیں کہ یہ دنیا جو ہے یہ کاز اور افیکٹ کا کارخانہ ہے، یعنی کچھ چیزیں جو ہے بالکل قاعدے سے ہوتی ہیں، ان کے کچھ قاعدے سے نتائج نکل آتے ہیں. آپ نے ایک ماچس کی تیلی جلائی ہے، اس سے آگ اٹھی ہے، اس سے کپڑا جل جائے گا. ایک تو عالم اسباب ہے اور ظاہر ہے کہ وہ عالم اسباب کے جو قوانین ہیں ان کا ہم مطالعہ کرتے ہیں اور اس مطالعے کے نتیجے میں بہت سی چیزیں اخذ کرتے ہیں، ان کے مطابق ہم اپنے بہت سے اقدامات بھی کرتے ہیں. اور اب موجودہ زمانے میں اسی عالم اسباب کے مطالعے سے ہم نے غیر معمولی بعض اکتشافات کیے ہیں جس سے بہت سی ایجادات بھی ہوئی ہیں اور ایک نئی دنیا دریافت ہو گئی ہے. ایک یہ ہے. دوسری جو چیز ہے وہ اللہ تعالیٰ کا قانون ابتلا ہے، یعنی وہ آزمائش کے قانون کو چونکہ دنیا میں جاری کیے ہوئے ہیں تو آزمائش کے اس قانون کے تحت وہ فیصلے کرتا ہے. مثلا وہ کسی آدمی کو غیر معمولی حسن دیتا ہے، کسی کو بہت دولت مند بنا دیتا ہے، اور اس میں اگر آپ غور کر کے دیکھیں تو ہوں گے کوئی اسباب، لیکن جو دنیا میں علت و معلول کا عمومی رشتہ ہے اس پر اس کی وضاحت نہیں کی جا سکتی. نہایت ہی احمق آدمی ہوگا لیکن اللہ تعالیٰ اس کو اقتدار دے دے گا، دنیا کی حکومت اس پہ حاصل ہو جائے گی. قرآن نے یہ بتایا ہے کہ اللہ کا ایک قانون ابتلا ہے جس کے تحت وہ فیصلے کرتا ہے. ظاہر ہے کہ اس قانون ابتلا میں جس طرح کہ میں نے اس سے پہلے آپ کو توجہ دلائی کہ جو ہماری فزیکل سائنسز ہیں ان کے اصول کار فرما نہیں ہوتے, ہم نہیں اندازہ کر سکتے کہ یہ شخص تھا, اس نے بہت محنت کی, اس نے غیر معمولی طریقے سے دیانتداری کے ساتھ کام کیا, یہی دکان لگا کے بیٹھا ہوا ہے, چار روپے بھی نہیں کما رہا. ایک نہایت ہی احمق آدمی بعض اوقات پتا کرتا معلوم ہوتا ہے کہ اس کو پرہون برسنے لگ گیا. بعض اوقات تو لوگوں کو جو کچھ میسر ہوتا ہے دنیا میں اس کی کوئی تعلیل کرنا ناممکن ہو جاتا ہے. میں یہ عرض نہیں کر رہا ہوں کہ اس کی کوئی علت نہیں ہوتی ہوگی, یعنی ہم انسانوں کے لیے اس کو سمجھنا ممکن نہیں ہوتا. تو قرآن مجید نے یہ بتایا ہے کہ اللہ کا ایک قانون ابتلا ہے, یعنی وہ انتخاب کرتا ہے لوگوں کا, کچھ کو شکر کی آزمائش کے لیے منتخب کر لیتا ہے, کچھ کو صبر کی آزمائش کے لیے منتخب کر لیتا ہے, اور پھر ان کے ساتھ ایک خاص معاملہ چلتا چلا جاتا ہے. تو ایک علت و معلول کا قانون ہے, یعنی جس میں آپ بالکل دو اور دو چار کی طرح بتاتے ہیں کہ یہ دیکھیے یہ ہوا, چکماک رگڑا گیا یا آگ نکل آئی, آگ دکھائی گئی یہ کپڑا جل اٹھا, یعنی ایک تو یہ قانون ہے. اور اس کو بہت حد تک ہم سمجھ بھی لیتے ہیں, ہمارے سارے سائنسی علم کی بنیاد در حقیقت اسی قانون پر ہے. اور ایک قانون ابتلا ہے یعنی جس کے تحت بہت سے فیصلے ہوتے ہیں انسانوں کے بارے میں انفرادی طور پر, قوموں کے بارے میں اجتماعی طور پر, لیکن علت و معلول میں ان کا رشتہ تلاش کرنا آسان نہیں ہوتا. اچھا اسباب ہوتے ہیں وہاں بھی, یعنی ایسا نہیں کہ بالکل ہی اسباب نہیں ہوتے, وہاں بھی کچھ اسباب ہوتے ہیں جو ہمیں نظر آ رہے ہوتے ہیں, لیکن ان اسباب کی نوعیت ایسی نہیں ہوتی کہ آپ یہ بات کہہ سکیں کہ اچھا فلاں صاحب نے اگر اپنے اندر یہ اوساط پیدا کیے ہیں اور ہم ایک زید کا انتخاب کرتے ہیں وہ بھی اگر پیدا کر لے تو یہ نتیجہ نکلا ہے, لازماً نہیں نکلتا. یعنی یہ ہم عام زندگی میں اس کا تجربہ کرتے ہیں. تو اس قانون ابتلا کے ساتھ قرآن سے معلوم ہوتا ہے کہ ایک اور قانون اللہ تعالیٰ نے جاری کیا, اور وہ قانون اتمام حجت ہے, یعنی جس قانون میں اللہ تعالیٰ بالکل میرٹ پر کچھ نتائج نکالنی. تاریخ میں بارہا ایک دینونت صغرا, دینونت کا مطلب ہے جزا و سزا, یعنی جو جزا و سزا قیامت میں ہونے والی ہے. ظاہر ہے کہ قرآن مجید سے ہمیں یہ معلوم ہوتا ہے اور اس پر ہمارا ایمان ہے, وہ آگے زیر بحث بھی آئے گا کہ جو جزا و سزا قیامت میں ہونے والی ہے وہ بالکل ٹھیک میرٹ پر ہوگی, یعنی اس میں کسی کے ساتھ ادنا درجے کا ظلم نہیں ہوگا, وہ پک اور چوز کے طریقے پر نہیں ہوگی کہ اس کو اٹھا کے جنت میں ڈال دیا اس کو جہنم میں ڈال دیا, وہ تو بالکل اس اصول پر ہوگی نا کہ ایک آدمی نے ایمان و عمل کے کیا تقاضے پورے کیے ہیں. تو اسی نوعیت کی بالکل قطعی جزا و سزا بعض اقوام کے بارے میں اللہ تعالیٰ اس دنیا میں برپا کرتے رہے ہیں, تاکہ جو جزا و سزا قیامت میں ہونے والی ہے لوگ اس کو اس جزا و سزا کے ذریعے سے سمجھ سکیں. اس جزا و سزا کے بہت سے اور پہلو ہیں, لیکن ایک خاص پہلو یہ ہے کہ سیدنا ابراہیم کی اولاد کے بارے میں اللہ تعالیٰ یہ کہتے ہیں کہ ہم نے یہ جزا و سزا یعنی سینکڑوں سال پر محیط ابراہیم کی نسل کے بارے میں بالکل میرٹ پر برپا کی ہے. یہی بات اس آیت میں بیان ہوئی ہے, یعنی ابراہیم نے جب آزمائش میں پورا اتر کے دکھا دیا تو ہم نے اس کو پیشوائی عطا کی, اور قرآن نے دوسری جگہ تصریح کی کہ اس پیشوائی کے اجزاء کیا تھے, یعنی ان کو خدا کی ہدایت ملی, دین ملا, اللہ تعالیٰ کی براہ راست وحی کے ذریعے سے بتایا گیا کہ کیا حق ہے اور کیا باطل ہے, پھر اس کے بعد ان کو بادشاہی دی گئی, یعنی ان کی اولاد کے لیے اللہ تعالیٰ نے حکومت اور اقتدار کا فیصلہ کیا, اور اس حکومت اور اقتدار کو آل ابراہیم کے لیے اولاد ابراہیم کے لیے قرآن سے معلوم ہوتا ہے کہ میرٹ پر فیصلہ, یعنی ہوگا یہ اوصاف ہوں گے تو باقی رکھوں گا, یہ نہیں ہوں گے تو چھین لوں گا. اس اصول کے اوپر یہ دنیا میں عمومی قانون نہیں ہے. جی ارشاد, اس میں تو آپ کا بھی کوئی کمال نہیں, اس کی وجہ یہ ہے کہ جو قیامت میں آپ کو ملنے والا ہے یہ جتنے سوالات آپ نے کیے ہیں وہ سارے تو اس کے بارے میں پیدا ہوتے ہیں. تو اس وجہ سے یہ جبر و قدر کا جو مسئلہ ہے اس کو اپنے وقت پر زیر بحث لے آئیں گے, لیکن یہ مقدمہ صحیح نہیں جو آپ نے قائم کیا ہے کہ اللہ تعالیٰ نے یہ کوئی پابند کر دیا تھا. خدا کا علم ایک الگ چیز ہے اور ہمارے اندر بدیت کردہ صلاحیتیں بالکل ایک الگ چیز ہے. یہ بات کہ ابراہیم کی شخصیت میں اللہ تعالیٰ نے کوئی ایسی چیزیں رکھ دی تھیں کہ وہ لازماً اس آزمائش پر پورے اترے, ایسا نہیں, ہمارے اندر بھی یہ نہیں کیا گیا. इब्राहिम भी ऐसे ही इंसान थे जैसे हम आप इंसान हैं। हमें भी ये बताया गया है कि तुम्हारे अंदर फअनहमहा फजूराहा व तकवाहा, और उसकी बुनियाद के ऊपर हम आजादाना फैसले करते हैं। उसका अपना एक कानून है हिदायत और जलालत का, जिसके तहत गुमराही भी आदमी इख्तियार करता है और वह हिदायत भी इख्तियार करता है। लेकिन मैंने इसलिए तवज्जो दिलाई कि इस वक्त का ये मौजू नहीं है। जो सवाल आपने किया वो सिर्फ इब्राहिम के बारे में पैदा नहीं होता, तो मेरे बारे में पैदा होता, आपके बारे में पैदा होता। तो अल्लाह ताला ने जी
एक ये सवाल थी कि ये सारी बहस हम इस चीज को मान के कर रहे हैं कुरान मजीद अल्लाह की किताब है, यहाँ से हमने बगैर किसी बहस में पढ़े ये मान लिया, क्या हम ये ठीक चल रहे हैं?
ये मुसलमानों को पढ़ा रहा हूँ, वाजे दीन पढ़ा रहा हूँ मुसलमानों को जैसे मैंने उसे समझा है, ना कि गैर मुस्लिमों को पढ़ा रहा हूं कि पहले दीन उनसे मनवाया जाए। ये दीन के मुताले की पहले इसको वाजे कर लीजिए अच्छी तरह, यानी मुसलमान हैं आप और दीन को मानते हैं, तो अब मैं आपको आपका दीन जैसे कि मैंने समझा है वो पढ़ा रहा हूं।
बहुत से लोग ऐसे हैं जो कि हम यहां से बाहर चले जाते हैं, जो आस पास गैर मुस्लिम रहते हैं
जी,
तो काफी मसला आता है, शुरू में इसको थोड़ा सा वाजे कर लिया।
उन मसलों के हल की ये क्लास नहीं, उसके लिए मैं सुबह शाम हाजिर होता हूं। यानी इसमें बुनियादी बात यह है कि आपको अल्लाह का जो दीन मिला है उसको जैसे समझा गया उसको पढ़ाया जा रहा है, तो जो बाकी मसले हैं उन मसलों को पहले दिन से अलग कर दीजिए, वो एक अलग बहस है, तो पहले उसको समझिए कि वो क्या चीज है। तो मैं ये गुजारिश कर रहा था कि सैयदना इब्राहिम की ये एक खसूसी हैसियत है कि अल्लाह ताला ने उनके साथ भी मेरिट पर मामला किया और फिर उनकी औलाद के बारे में भी ये वादा किया कुरान मजीद में कि मैं मेरिट पर इनको इमामत के मनसब पर भी फायज रखूंगा और मैं इनको दुनियावी इक्तदार भी दूंगा मेरिट पर, और जब ये इस पर पूरे नहीं उतरेंगे, यानी दुनिया में अल्लाह ताला आमतौर पर ऐसा नहीं करते, अमूमी कानून में उसके बड़े बड़े सरकश लोगों को इक्तदार हासिल होता है, तो इस तरह खुद सैयदना इब्राहिम और उनकी नस्ल एक गैर मामूली हैसियत इख्तियार कर गई। चुनाचे फिर ये वादा अल्लाह ताला ने कैसे पूरा किया, कुरान मजीद से मालूम होता है कि इसके दो मराहल हुए। पहले मरहले में सैयदना इब्राहिम की औलाद में से हजरत इसहाक को मुंतखब किया गया और हजरत इसहाक की औलाद बेशुमार गैर मामूली मराहल से गुजरी, उसकी तारीख सुनाने का यह मौका नहीं है, और जिसको हम बनी इसराइल कहते हैं, ये हजरत याकूब है ना सैयदना इसहाक के बेटे, उनका नाम इसराइल है, जिनको हम बनी इसराइल कहते हैं, उनके लिए इमामत का पूरा तारीखी फैसला सादिर हुआ। सैयदना मूसा अलैहि सलाम के बाद पै दर पै अल्लाह ताला ने उनमें नबी भेजे और उनको दुनिया में गैर मामूली इकतदार अपने जमाने में हासिल हुआ। ये मेरिट पर हासिल होता था जब वो जुल्म उद्वान का इर्तकाब करते थे, छीन लिया जाता था, जब लौटते थे फिर दे दिया जाता था, उसकी एक पूरी तारीख है। इधर अल्लाह ताला ने उनकी नस्ल का जो दूसरा हिस्सा है उसको सरजमीन अरब में आबाद कर दिया और ऐसी सूरत हाल में आबाद कर दिया कि जहां वो दुनिया में किसी और के कभी महकूम नहीं हुए और वहां वो आजादी के साथ जिंदगी बसर करते रहे, बैतुल्लाह के मतवली हो गए, उनको गैर मामूली मजहबी हैसियत भी हासिल रही, और फिर जैसे ही बनी इसराइल की माजूली का मामला हुआ तो दूसरे मरहले में बनी इस्माइल यानी उनके दूसरे बेटे के लिए बिल्कुल यही फैसला उसी तरह मेरिट पर कर दिया गया, और फिर उस फैसले के नतीजे में नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद एक अजीम सल्तनत कायम हुई। यानी दोनों में ये हुआ कि दोनों दफा नबूवत मिली, हिदायत मिली, कुरान ने इसको बयान किया कि हमने तुम्हें नबूवत दी, हुक्म दिया और इसके साथ जालकुम मलूका बादशाही दी, वो बादशाही बनी इसराइल को भी मिली और इनको भी मिली। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में हजरत इब्राहिम की जो बैतुल्लाह को उन्होंने जब तामीर किया है और वहां इनको आबाद किया है तो वहां उन्होंने दुआ की है, ये सूरह बकरा में उस दुआ में ये आयत आई है। यूं समझ लीजिए कि मोहम्मद रसूलुल्लाह की बेसत से दीन की जो रवायत शुरू होने वाली थी तीसरे मरहले में उसका परवाना तकरूर यही आयत है। ये तीनों मकामात जिनमें ये आई है इससे पहले सूरह जुमा से पहले, उनमें अगर आप देखेंगे तो सियाक व सबाक भी आपको कुरान मजीद में यह बताएगा कि उसमें यही सारा मामला जेर बहस है, और चूंकि बनी इसराइल है जिन पर इत्माम हुज्जत किया जा रहा है बकरा में भी आले इमरान में भी, तो उसी पस मंजर में उनके सामने ये बात रखी जा रही है कि अल्लाह ताला ये फैसला किए हुए है। इस फैसले का जिक्र यानी दुआ के पहलू से भी हुआ है, जहूर के पहलू से भी हुआ है, और यहां पर खास तौर पर बनी इस्माइल जिनको कुरान मजीद उम्मीन कहता है यानी उम्मीन का लकब उनके लिए खास है, ये बनी इसराइल ने उनको ये लकब दे रखा हुआ था। वो अपने आप को समझते थे कि हमारे पास किताब भी है, हमारे पास हिदायत भी है, और इनको उम्मी कहते थे। ये किताब से, दीन से, उसकी रवायत से ज्यादा वाकिफ नहीं है, क्योंकि अंबिया नहीं आए इनके पास कमोबेश 2000 साल तक। तो ये उस मौके के ऊपर अल्लाह ताला ने इनको बताया है कि मैंने अपने उस फैसले के तहत जो सैयदना इब्राहिम के साथ हुआ था, अब इन उम्मियों में एक रसूल भेजा है। एक बात। दूसरी ये कि इसमें इस रसूल के जरिए से जो दीन दिया जा रहा है उसको पूरा का पूरा बयान कर दिया गया है। यानी अगर आप देखें तो सवाए इसके कि दो मकामात पर तस्किया पहले आ गया है और इसमें बाद में आ गया है, यानी और कोई चीज तब्दीली नहीं है, कमोबेश एक ही चीज है जो उसमें बयान की गई है। आप सादा तरीके से भी अगर इसका तर्जमा करें तो यह है कि हुवल्लज़ी बासा फिल उम्मीन, वही जात है कि जिसने उम्मियों में एक रसूल उठाया है, रसूलम मिनहुम, उनके अंदर से। यानी इसमें एक एक लफ्ज काबिल गौर है, उम्मियों में उठाया है, एक रसूल उठाया है, उनके अंदर से उठाया है, और यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिक्मा। मैंने इस आयत के बारे में ये सारे दराज लफ्ज इसलिए की कि मैं ये आपको बता दूं कि इसका इंतखाब करने की वजह क्या है। यानी कुरान मजीद में ये दो पहलुओं से बड़ी गैर मामूली आयत है। एक, ये उस सारे दीनी पस मंजर को बयान करती है, यानी जिन जिन मकामात पर यह आई है ये बयान करती है कि अल्लाह ताला का जो हिदायत देने का फैसला सैयदना इब्राहिम के लिए हुआ और फिर आखिरी मरहले में मोहम्मद रसूलुल्लाह के लिए हुआ, उसके तकर्रुर की नौइयत क्या है। ये बयान करती है कि जब ये फैसला सादिर होगा तो इससे क्या चीजें सुदूर में आएंगी, ये इसको बयान करती है। इस लिहाज से ये बड़ी गैर मामूली अहमियत की आयत है। अब उसके बाद दूसरा मसला ये था कि ये जितनी गैर मामूली अहमियत की आयत है, और इसमें कोई शक नहीं है कि हमारे पूरे दीनी इल्म में इसको बड़ी गैर मामूली अहमियत हासिल भी रही है। जिन जिन मकामात पर यह आई आप इसको निकाल कर देखेंगे, जैसे मैंने आपको हवाले दिए, तो आप महसूस करेंगे कि गोया पूरी की पूरी सूरा की बहस का मदार बन गई है। यानी इस लिहाज से ये उन मकामात पर जरा बहस आई। मैं इसका थोड़ा सा इशारा कर दूं। यानी सूरत हाल ये है कि ये पहला बाब है कुरान मजीद का जो सूरह बकरा, सूरह फातिहा से शुरू होता है, सूरह मायदा पर खत्म होता है। इसमें हमसे पहले जो यहूद नसारा की एक बड़ी तारीख रही है, उस पूरी तारीख को कुरान ने बयान किया है और उनकी फर्द करारदादी जुर्म बयान की है और उन पर अल्लाह की हुज्जत पूरी की है, इत्माम हुज्जत किया है। इत्माम हुज्जत का मतलब तो अब आप लोग समझ गए होंगे मेरे बहुत से लेक्चर दर्शों में। यानी इस दर्जे में हक को वाजे कर देना कि आदमी के पास पेश करने के लिए कोई उज़र बाकी न रह जाए। तो इस हैसियत से सूरह बकरा में, आले इमरान में ये सारा मामला हुआ है। और इस सारे मामले में एक बहुत बड़ा मुकदमा अल्लाह ताला ने यह कायम किया है कि ये मैंने कोई नया काम नहीं किया, मेरा ये पहले से तयशुदा फैसला था जिसके तहत मुझे बनी इस्माइल में इस पैगम्बर को मबूस करना, मैंने तुम्हें अपने पैगंबरों के जरिए से बता दिया था कि ये इमामत तुम्हारे भाइयों की तरफ मुंतकिल होगी। ठीक उस फैसले के मुताबिक मुंतकिल हुई है और जो चीज इस इमामत से मकसूद थी वो भी मैंने बहुत अच्छी तरह वादे कर दी थी। यानी इत्मामे हुज्जत किस पहलू से यह आयत आती है तो उसमें इसका बयान हुआ है। सूरह जुमा में भी अगर आप उसको निकालकर देखेंगे तो वहां भी बिल्कुल यही सूरत हाल है। यानी ये बताया गया है कि अल्लाह ताला ने अपने फैसले के तहत, वहां सिर्फ यह कि तरतीब उलट गई है, फैसले के तहत बनी इस्माइल में पैगंबर भेज दिया है और उसके बाद वो पैगंबर बिल्कुल वही अल्फाज है जो दूसरी जगहों के ऊपर है। और फिर ये बताया गया है कि यहूद आगे वही जेर बहस आ जाते हैं, यहूद कि वो किस तरह इमामत के मनसब से मालूम है। इसी में वो आए थे इसके आगे आके कि मैंने तो इन पर भी किताब, इनको भी किताब दी थी, लेकिन ये बिल्कुल गधों की तरह जैसे किताब लाद दी जाती है उस रवैये में। यह हमारो असफारा कुरान मजीद ने बयान किया। फिर सब्त में जो उन्होंने हमाकत की है उसकी तरफ इशारा किया है और आखिर में बता दिया है कि अब तुम्हारे लिए वही हैसियत जुमे की है और तुम्हें यह मनसब दिया गया है, तो कहीं ऐसा ना हो कि तुम जुमे के मामले में वही गलती करो जो सब्त के कानून के बारे में बनी इसराइल ने की। यानी पूरी सूरा का वह खुलासा ही है। तो वहां भी बड़े गैर मामूली अहतमाम के साथ ये आयत इसी तरीके से नकल हुई है। तो मैंने आपसे अर्ज किया कि इसकी अहमियत है। दूसरी चीज जो है वो ये है कि इस आयत में ये जो हुवल्लज़ी बासा फिल उम्मीन रसूलम मिन्हुम, इस आयत में जो बात बयान हुई है उस बात में कुरान के खास उसलूब के बाद नाजुक मसले हैं। मैं उनमें से बाज चीजों की तरफ इशारा करूंगा। ये चीज वैसे आगे बड़ी तफसील से सुनो वादी में जेर बहस भी आ जाएगी, लेकिन यहां तो इसको जेर बहस लाना नागुजीर है ताकि इस बुनियाद को मैं वाजे कर सकूं कि इसको मैंने क्यों उठाया। इसमें बज़ाहिर चार बातें बयान हुई हैं। यानी बज़ाहिर आयत को आप सादगी से पढ़ें तो बज़ाहिर ये बयान हुआ है कि अल्लाह ताला ने बनी इस्माइल में उनके अंदर से एक रसूल मबूस फरमाया है, चार बातें बयान हुई हैं। वो अल्लाह की आयतें उन पर तलावत करता है, वो उनका तस्किया करता है, वो उनको किताब और हिकमत की तालीम देता है। यानी अगर आप सादगी से देखें तो चार बातें इसके अंदर बयान हुई हैं। एक तो खास बात यह है कि इस बेसत के साथ अल्लाह ताला ने कुरान नाजिल किया ना, यानी कुरान मजीद अल्लाह की किताब है, नाजिल हुई है, लेकिन कुरान मजीद ने जहां जहां बहस की है वहां इस सारे इम्तनान अल्लाह के इस फैसले, इसके जरिए से मिलने वाली हिदायत में निस्बत रसूलुल्लाह की तरफ की है। यानी सूरत हाल यू नहीं है कि हमने उम्मीदों में एक कुरान नाजिल कर दिया है, उम्मीदों में एक रसूल नाजिल किया है, वो रसूल जतनू अलहम आ जाते हैं। एक बात ये, दूसरी बात ये कि अल्लाह ताला ने कुरान मजीद के दूसरे मकामात को मैंने जब देखा तो मालूम हुआ कि बिल्कुल यही तरतीब रखी है किताब और पैगंबर के मामले में। चुनांचे देखिए, मैं एक आयत की तरफ आपको तवज्जो दिलाता हूं, ये इसमें दीन का सही तसव्वुर अगर आप निकाल लें इसी किताब में। जी मैं बताता हूं, तो ये सूरह बकरा की आयत 213 है। अच्छा, ये पूरी यहां नकल नहीं हुई, जिन लोगों के पास कुरान नहीं है मैंने इसलिए कहा कि वो कम से कम उतना हिस्सा निकाल लें, और जिनके पास कुरान है वो सूरह बकरा की आयत 213 निकाल लें। ये बड़ी अहम आयत है कुरान मजीद की, ये जिसका मैंने आपके इशारा किया 213 आयत, ये पूरी नबूवत और हिदायत की तारीख बयान करती है। आयत का मैं सादा तर्जमा बयान कर रहा हूं इसलिए कि आप बहुत से लोगों के पास कुरान नहीं होगा, इसलिए मैंने इशारा किया था कि वहां आपको मुख्तसर मिल जाएगी, लेकिन पूरी आयत ये है। ये 83 सफे पर है मीजान में, लेकिन सिर्फ एक हिस्सा है उसका, वो कुरान मजीद को अगर आप देखें 83 पेज पर है। और कुरान मजीद में बकरा दूसरी सूरा की 213 आयत, देखिए ये आयत ये है, कानन नासो उम्मतम वाहिदा, आयत यहां शुरू होती है कानन नासो उम्मतम वाहिदा, यानी जब हमने दुनिया की पैदा की तो इंसानों में कोई मजहबी इख्तलाफ नहीं था। कुरान मजीद ये कहता है कानन नासो उम्मतम वाहिदा, यानी लोगों में कोई मजहबी इख्तलाफ नहीं था, वो बिल्कुल एक ही नुक्ता नजर के हामिल थे। ये बात दूसरे मकामात पे मालूम होती है कि सैयदना आदम को जो हदायत दी गई उस हदायत को लेकर आए। कुरान मजीद कहता है कि उसके बाद इख्तलाफात होना शुरू हुए, तो फिर हमने क्या किया, फबास अल्लाह नबीन, फिर हमने अल्लाह ताला ने नबी मबूस किए, नबी भेजे। इन नबियों के जिम्मे क्या काम लगाया गया, मुबशरीन व मुनजरीन, यानी ये लोगों को जन्नत की बशारत देते थे और जहन्नम का इंतजार करते थे। अब देखिए ये, यानी यहां से, यानी इंसानों के दरमियान कोई इख्तलाफात नहीं थे, वो दीन के मामले में एक ही जगह पर खड़े थे। जब इख्तलाफात हुए तो हमने उनके अंदर क्या किया, अंबिया भेजे। यानी यहां भी वही चीज है कि हिदायत की निस्बत असल में रसूलों की जानिब है। अब उसके बाद कुरान कहता है अनज़ल माहुमुल किताब, और उनके साथ किताबें भी नाजिल की, उनके साथ किताबें भी नाजिल की। गोया किताब वो चीज है कि जो पैगंबर के बगैर नहीं आती, पैगंबर आता है, असल में हिदायत का मरजा वो होता है, फिर उसके बाद किताब आती है, अंजला माहौल किताब। फिर ये भी बता दिया कि किताब का मकसद और है और पैगंबरों का मकसद और है, ये भी इस आयत में बता दिया। पैगंबर तो इंजार और बशारत करते हैं और जाहिर है कि उसमें चीजों की वजाहत करते हैं। जो किताब है ये किस लिए हमने भेजी, यानी दीन की रवायत को कायम करने के लिए नहीं भेजी गई, इसलिए भेजी गई कि लयहकुम बैनन्नास फी मख्तलफ, उनका फैसला करने के लिए एक हकम मौजूद हो, यानी एक बिल्कुल लिखी हुई मुतय्यन चीज उनके पास मौजूद हो, वो फैसला करे। اور یہ بتا دیا کہ اس کے بعد کے لوگوں نے اس کے باوجود اختلافات کے وہ ایک الگ بحث ہے، مختلف الذین اوتوا من بعد ما جاءتهم البینات، اور یہ بھی بتا دیا کہ اختلافات کا باعث کیا ہوا کہ بغیم بینہم، یعنی انسانوں کی سرکشی ہے جو اس کا باعث بنی. تو اس مقام پر بھی اللہ تعالیٰ نے جو ترتیب قائم کی وہ یہ کہ ہم نے اپنی ہدایت دینے کے لیے پیغمبر بھیجے، اور چونکہ ایک چیز ایسی چاہیے تھی کہ جو بالکل واضح طریقے پر حکم بن کر فیصلہ کر سکے، تو ان کے ساتھ ہم نے کتاب بھی نازل کر دی. یعنی گویا ہدایت کا اصل منبع جو ہے وہ اللہ تعالیٰ کے ہاں انبیاء علیہ السلام کی شخصیت رہی ہے. کم و بیش یہی بات اس آیت سے بھی بظاہر معلوم ہوتی ہے. یعنی آپ اس کو دیکھیے کہ اس میں یہ بتایا گیا ہے کہ اللہ تعالیٰ نے ایک پیغمبر کی بعثت کی ہے، ایک رسول کی بعثت کی ہے، اور رسول کی زبان سے کیا چیز صادر ہو رہی ہے، اس کی شخصیت سے کیا صادر ہو رہا ہے وہ آگے بیان کر دیا جو چیزیں صادر ہو رہی ہیں. ایک پہلو یہ. دوسرا پہلو جو اس میں نے عرض کیا وہ یہ ہے کہ بظاہر اس میں چار چیزیں ہمارے سامنے آتی ہیں. یعنی پیغمبر آئے ہیں، وہ آیات کی تلاوت کرتے ہیں، اور وہ تزکیہ کرتے ہیں، اور وہ کتاب کی تعلیم دیتے ہیں، اور وہ حکمت کی تعلیم دیتے ہیں. بظاہر یوں معلوم ہوتا ہے. اس میں جو زبان کے مسئلے ہیں اور جس وجہ سے مسائل پیدا ہوئے ہیں، میں تھوڑا سا اس کا ذکر کروں گا. میں نے پہلے عرض کر دیا تھا کہ یہ علمی سطح کی ایک چیز ہے، تو آپ اسی حیثیت سے اس میں شریک ہوں. پہلی چیز جو اس کے اندر زیر بحث آ گئی وہ چیز یہ تھی، اور دیکھیے کتنی مارک آرا ہو گئی. یعنی اس کے اوپر ہماری امت کے بے شمار مذاہب، مسالک اور اختلافات مبنی ہیں. میں آگے چل کے آپ کو بتاؤں گا اس ایک آیت سے جو مسائل پیدا ہوئے ہیں. پہلی چیز تو یہ زیر بحث آ گئی لوگوں کے درمیان کہ اچھا چار کام ہیں جو پیغمبر کرتا ہے. اب دیکھیے مسئلہ کیا پیدا ہوتا ہے. چار کام قائم کرتا ہے. ایک کام تو بظاہر یہ لگتا ہے کہ یہ قائم کرتا ہے کہ وہ اللہ کی آیات اس پر نازل ہوئی ہے، پڑھ کے سنا دیتا ہے، یتلو علیہم آیات. ایک کام. اچھا یہ دیکھنے کی بھی کوئی خاص ضرورت نہیں، اس لیے کہ ہمیں جو تاریخ معلوم ہے، محمد الرسول اللہ تو معلوم تاریخ کی شخصیت ہے، ہمیں معلوم ہے کہ قرآن مجید ان پر نازل ہوتا تھا، وہ لوگوں کو پڑھ کے سناتے تھے، اور ظاہر ہے کہ قرآن مجید ہدایت کا ذریعہ بنتا تھا ان کی. ایک چیز یہ لوگوں نے سمجھی. اس کے بعد انہوں نے محسوس کیا کہ میں یوزکی ہوں. ایک دوسری چیز یہ بیان ہوئی کہ تزکیہ کرتا تھا. تو تزکیہ کیسے کرتا تھا، یعنی یہ سوال پیدا ہو گیا نا، تزکیہ کیا ہے اور تزکیہ کیسے کرتا تھا، یہ مسئلہ پیدا ہو گیا. تزکیہ کیا ہے اس کو لوگوں نے اپنے اپنے فہم و فکر کے مطابق اس امت کی تاریخ میں متعین کیا. سلف میں بھی لوگوں نے اس کو متعین کرنے کی کوشش کی، اور بعد کے ادوار میں دوسری تیسری صدی میں تو پھر اہل تصوف کا یہ خاص موضوع بن گیا. اب اس میں دیکھیے کیا ہوا. یعنی تزکیے کو بالکل آپ لٹرل مفہوم میں لیں تو عربی زبان میں یہ دو پہلوؤں کو اپنے اندر لیے ہوتا ہے. کسی چیز کو صاف کرنا، پاک کرنا جسمانی میں ہم بولتے ہیں، اور کسی چیز کو نشو نما دینا. یعنی ایک منفی مفہوم ہے، ایک مثبت مفہوم ہے، دونوں اس کے اندر ہوتے ہیں. کسی چیز کو آلائشوں سے پاک کرنا، اس کو صاف کرنا، اور کسی چیز کو نشو نما دینا، دونوں مفہوم ہوتا ہے. یعنی بالکل لٹرل مفہوم میں بھی استعمال ہوتا ہے، اور ذرا قرآن مجید میں ہم بھی دیکھتے ہیں تو بعض اوقات ایک اصطلاحی مفہوم میں بھی ہے. اس وقت میں اس کو موضوع نہیں بنا رہا، یہ بتا رہا ہوں آپ کو کہ یہ مسئلہ زیر بحث آ گیا. اچھا پیغمبر نے یہ کام کس طریقے سے کیا ہے؟ تو لوگوں نے پیغمبر صلی اللہ علیہ وسلم کی پوری تاریخ کھنگال ڈالی. اور میں یہ آپ سے عرض کرتا ہوں کہ جن لوگوں کو اس پوری تاریخ کو کھنگالنے کے بعد یہ متعین کرنا تھا، وہ کم و بیش اس نتیجے پر پہنچے کہ کچھ معلوم نہیں کیسے کرتا تھا. یعنی آپ خیال کریں گے کہ میں یہ بات، یہ واضح ہو گیا کچھ معلوم نہیں کیسے کرتا تھا. یعنی تلاوت آیات تو نظر آ رہا تھا نا کہ رسول اللہ علیہ وسلم پر قرآن نازل ہوتا ہے، تو حضور قرآن مجید کی آیات پڑھ کے سناتے تھے. یعنی اس کو جاننے کے لیے تو تحقیق کی ضرورت نہیں تھی، تاریخ کا مسلمہ تھا. تزکیہ کیسے کرتے تھے پیغمبر، یعنی کیسے صاف کرتے تھے لوگوں کو، اور کیسے نشو نما دیتے تھے ان کی شخصیت کو، اگر بالکل لٹرل مفہوم لے لیں، یہ کیسے ہوتا تھا. یعنی اس پر بہت لکھا گیا ہے ہمارے ہاں، بڑے بڑے جلیل قدر لوگوں نے کام کیا ہے. کم و بیش اتفاق ہو گیا، کچھ پتہ نہیں. اچھا اہل تصوف نے اس مسئلے کا حل نکالا. انہوں نے کہا جی بات یہ ہے کہ اس کے لیے کوئی خاص میتھڈ نہیں تھا. اصل میں رسول اللہ صلی اللہ علیہ وسلم کی شخصیت ایسی غیر معمولی تھی कि उनकी सोहबत से ये चीज लोगों को हासिल हो जाती थी, यानी जैसे ही लोग उनकी सोहबत में बैठते थे तो इससे हासिल हो जाती थी। कैसे हासिल हो जाती थी, यानी इसको मुतय्यन करना मुमकिन नहीं है, बस हासिल हो जाती थी। यानी ना ये कि ये बताना मुमकिन था कि रसूलुल्लाह सल्लम मिसाल के तौर पर इस वक्त तस्किया कर रहे हैं, कोई बात होती है ना जो कहते हैं आप या रसूलुल्लाह सल्लम इस वक्त लोगों को बता रहे हैं कि जी मैं ये काम कर रहा हूं, तो चलिए उस पर तस्किए का इतलाक हो सकता है। पूरा जो हुजूर की सीरत का कंटेंट है, मैं पूरी जिम्मेदारी से कह रहा हूं, कोई चीज दरियाफ्त नहीं हो सकी उसमें, कोई चीज भी दरियाफ्त नहीं हो सकी। तनाचे ये बात भी कमोबेश बिल इत्तेफाक इख्तियार कर ली गई कि यह रसूलुल्लाह की सोहबत से हो जाता था लोगों का तस्किया। अच्छा हो जाता था, इस पर क्वेश्चन हो सकता है ना, तो उसका उन्होंने जवाब यह दिया कि वो तो खैर बिल्कुल एक वाज़ेह बात है, इसलिए कि सहाबा इकराम की जैसी गैर मामूली सीरत बयान की जाती है तो हो तो गया। यानी उन्होंने सियासत में, मईशत में, माशरत में, जिंदगी के दूसरे तहजीबी दायरों में जैसी गैर मामूली किरदार का मुजाहरा किया, तो इसलिए हो तो गया। कैसे होता था मालूम नहीं, लेकिन ज्यादा से ज्यादा जो बात कही जा सकती है वो ये कि हुजूर की सोहबत ने इसमें किरदार अदा किया। चुनाचे आप देखिए कि ठीक इस बहस से तसव्वुफ का पूरा इल्म कलाम पैदा हुआ इस उम्मत में। मैं इसका जिक्र इसलिए कर रहा हूं कि अगर आप इस उम्मत की इल्मी तारीख का मुताला करें तो इसमें जिस ताबीर ने 1000 साल तक इस उम्मत के जहनों पर हुकूमत किया वो तसव्वुफ की ताबीर है। तो उन्होंने इसके बाद ये कहा कि चूंकि रसूलुल्लाह सल्लम अब दुनिया में नहीं है, लिहाजा हम इस तज़किये के उसूलों कवायद मुरतब कर रहे हैं ताकि वो मकसद हासिल हो सके जो मकसद रसूलुल्लाह की बेसत का था। हमारे अपने दौर के जो आखिरी बड़े आदमी हैं इस इलम में, और जाहिर है कि उनकी दीनी इलम में भी बड़ी गैर मामूली हैसियत है, बल्कि हिंदुस्तान का मामला तो यह है कि हिंदुस्तान के पूरे इलम में गया उनको महवर मरकज की हैसियत हासिल है, वो शाह वली उल्लाह। शाह वली उल्लाह या यूं समझ लीजिए कि वो और उनका खानवादा ये हिंदुस्तान के इलम का महवर मरकज, हिंदुस्तान के तमाम इलमी खानवादे अपने आप को उनसे मंसूब करते हैं। और हिंदुस्तानी क्या, बल्कि जैसे कि अल्लामा इकबाल ने रिकंस्ट्रक्शन में लिखा है कि इब्ने तैमिया के बाद 500 साल अगर आप निकाल दें तो उसके बाद एक गैर मामूली शख्सियत है जो हिंदुस्तान में पैदा हुई, जिसके असरात पे पूरी इस्लामी दुनिया पर पड़े हैं। उनको एक बड़े हकीम, बड़े फलसफी, दीन के बड़े शारे की हैसियत हासिल है, और वो जाहिर है कि उतने ही बड़े तसव्वुफ के भी आलिम है। तो उनकी किताब है, बड़ी मशहूर किताब है अल्ताफुल कुद्स, उसमें उन्होंने इस मसले पर बड़ी तफसीली गुफ्तगू की है। वो उसमें ये बताते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो दीन लेकर आए थे उसमें ये लताफत, यानी ये तस्किये की गैर मामूली लताफत, ये तो उस तरह जेर बहस नहीं आई, बल्कि वो मोटी मोटी बातें जो अल्लाह के अजाब से बचने के लिए जरूरी है वो उसमें बता दी गई। ये चीज पहली मरतबा सैयदुत्ताइफा जुनैद बगदादी के ऊपर मुनकशिफ हुई और फिर उनसे हमने आगे ये सब चीजें सीखी, ये उन्होंने बयान किया। अब जाहिर है कि उसमें ये बड़ा सवाल पैदा हो जाता है ना एक मुसलमान आलिम के लिए और मुसलमान मुखातबीन के लिए कि फिर अल्लाह के दीन से या रसूलुल्लाह से इसकी क्या निस्बत है। तो उन्होंने उसमें बड़ी उम्दा तमसील बयान की है। वो ये कहते हैं कि ये सब कुछ हुजूरी से मिला है। ये कैसे मिला है, मतलब यह है कि कुरान से मिला है, हदीस से मिला है, कैसे मिला है? सैयदुत्ताइफा जुनैद बगदादी ने जो ये नफ्स की लताफत के और उसके तस्किये के जो तसव्वुरात बयान किए हैं तो वो कहां से मिले हैं? तो उन्होंने कहा कि ये ऐसे है कि जिस तरीके से जमीन में आप एक खरबूजा उगाते हैं, ये तमसील खुद शाह साहब ने बयान की है, ये एक खरबूजा उगाते हैं तो उस खरबूजे की पैदाइश होती है, नशोनुमा होती है, एक बीज आप डाल देते हैं तो इसमें आफ्ताब की किरणें और उसकी हिद्दत गैर मामूली किरदार अदा करती है, लेकिन ना आफ्ताब को पता होता है कि वो ये किरदार अदा कर रहा है, ना खरबूजे को मालूम होता है कि ये किरदार अदा हो रहा है, और बहरहाल उससे फैज हासिल करके खरबूजा खरबूजा बन जाता है। बिल्कुल इसी तरीके से रसूलुल्लाह सल्लम से भी ये चीज हम हासिल कर लेते हैं, यानी इसकी हासिल करने की जो नौयत है उन्होंने वो बयान की। तो तस्किया एक बड़ी इस्तलाह के तौर पर जेर बहस आ गया और ये मालूम हुआ कि ये क्या चीज है, ये भी दीन से मुतय्यन नहीं हो सकता। यानी मैं पूरे इल्मी जखीरे पर नजर डालने के बाद आपसे अर्ज कर रहा हूं, चुनाचे सूफियों को इसका मौका मिला कि उन्होंने इसकी अपनी एक ताबीर की। उसमें उन्होंने इसको शुरू किया चंद दीनी चीजों से और उसके बाद उन्होंने ये कहा कि इंसानी नफ्स जो है ये जिस्म की अलाइशों से जितना पाक होता जाता है उतना ही नशोनुमा पाके अपनी असल हकीकत के करीब होता जाता है, और यही हकीकत में तस्किया है। इसका तरीका भी उन्होंने कहा कि हमने खुद ईजाद किया है और ये बताया कि इस तरीके को इस तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम की ताईद और हिमायत हासिल है। تو یہ معاملہ اس دوسری چیز کے ساتھ ہوا ہے، یعنی پیغمبر جو پہلا کام کرتا تلاوت آیات وہ تو بالکل نمایاں اور واضح ہے، اس کے بعد یہ بحث تو ذرا تھوڑی سی تصوف اور کچھ تھوڑی سی دوسرے معاملات میں چلی گئی، آگے اور مسئلہ پیدا ہو گیا. آگے ہے وہ کتاب سکھاتے تھے، یعنی یہ مسئلہ پیدا ہوا. اب یہ کہ یتلو الہم آیاتے ہی اور یہ یعلمہم الکتاب، پھر ان میں کیا فرق ہے؟ تو ایک فرق تو لوگوں نے بادن نگر میں پیدا کر لیا کہ جی ایک ہے قرآن پڑھ کے سنا دینا اور ایک ہے قرآن مجید کی تعلیم دینا، یعنی قرآن سکھانا، یہ بتانا کہ اس کا مطلب کیا ہے، مدعا کیا ہے. یہ ظاہر ہے کہ جیسے ہم قرآن مجید پڑھ کے سنا دیتے ہیں اور سکھاتے ہیں. دلچسپ بات یہ ہے، اور آپ غور کریں گے نا جب میں توجہ دلا رہا ہوں، اور ایک نظر ڈال کے دیکھیں گے بہت سی معلومات آپ کو بھی ہوتی ہیں کہ آپ دیکھیں کہ ایسے ہی ہے. یعنی جس طرح تزکیے کے ساتھ یہ معاملہ ہوا کہ بھئی یہ ہے کیا، یہ بھی مسئلہ ہو گیا، یہ ہوتا کیسے ہے؟ ظاہر ہے کہ اللہ تعالیٰ کہتے ہیں کہ رسول اللہ کرتے ہیں، تو رسول اللہ نے کیسے کیا کچھ معلوم نہیں. اچھا اب کچھ معلوم نہیں تو پھر ہم اس کے طریقے، یہی معاملہ یہاں بھی ہوا. رسول اللہ صلی اللہ علیہ وسلم قرآن سناتے تو بہت نظر آتے ہیں تاریخ میں، یعنی آپ کی سیرت اگر پڑھیں نا، کوئی کتاب اٹھا لیں تو یہ آپ کو معلوم ہوگا، قرآن سے بھی یہ بات معلوم ہوتی ہے کہ لوگ آئے ہیں تو آپ کا عام طریقہ یہ تھا کہ آپ قرآن پڑھ کے سنا دیتے تھے، یعنی کوئی آپ نے مجلس بلائی ہے قرآن پڑھ کے سنا دیتے تھے. قرآن مجید کا انداز اسلوب بھی ایسا ہی ہے کہ وہ اصل میں اپنے مخاطبین کے لحاظ سے گویا خطبات ہیں جو اللہ تعالیٰ کی طرف سے نازل ہو رہے ہیں. تو یہ نظر آ رہا ہے حضور نے قرآن کھولا ہوا ہے اور قرآن کی تعلیم دے رہے ہیں، یعنی حضور نے قرآن کھولا ہوا قرآن کی تعلیم. یہ بہت سی چیزیں ایسی ہوتی ہیں کہ عام طور پر وہ بیان ہو جاتی ہیں، لیکن یہ کہ وہ کیسے ہوا ہے، یہ سوال ہے نا، علمی سوال ہے. آپ کو 23 سال کی پوری زندگی میں شاید، یعنی بہت کھینچ تان کے کوئی 2-3 واقعات مل جائیں. اس لیے اس روشنی میں کوئی سیرت کی کتاب اٹھا کے پڑھ کے دیکھ لیجئے، یعنی اس میں کوئی مبالغہ نہیں ہے، شاید 2-3 واقعات اس طرح کے مل جائیں کہ جس میں آپ یہ محسوس کریں کہ رسول اللہ صلی اللہ علیہ وسلم قرآن کی کوئی مشکل واضح کر رہے ہیں. ایسا نہیں ہے، زندگی خالی ہے اس میں. یعنی 2-4 واقعات ہیں کہ کسی نے کوئی سوال پوچھ لیا، اور میں بتا سکتا ہوں آپ کو، یعنی انگلیوں پر گنے جا سکتے ہیں وہ واقعات کہ کسی نے کوئی سوال پوچھ لیا قرآن مجید کے بارے میں تو آپ نے اس کی وضاحت کر دی. میں 2-3 سوالات سیدہ عائشہ نے پوچھے ہیں، ان کو کچھ اشکالات تھے، 2-3 سوالات بعد اور صحابہ نے مختلف وقتوں میں پوچھے ہیں، کوئی 1-2 واقعات اس طرح کے ہیں. وہ بھی اس میں بھی یہ ہے کہ انیشیٹو رسول اللہ صلی اللہ علیہ وسلم نے کم لیا ہے، یعنی سوال پوچھ لیا کسی نے، بتا دیا آپ نے اس میں. تو تعلیم دیتے تھے کتاب کی، یعنی یہ تاریخی ریکارڈ میں کہاں ہے معلوم نہیں، کوئی چیز معلوم نہیں. اچھا اب کتاب کی تعلیم دیتے تھے تو ظاہر ہے کہ وہ تعلیم تو پھر موجود ہو، نقل بڑی اہمیت اس کی ہو جاتی ہے کہ یہ تعلیم اللہ کے پیغمبر کی دی ہوئی ہے. آپ نے کئی مرتبہ دیکھا، ابھی پچھلے دنوں میں ایک بڑے عالم کے پاس ایک مجلس میں موجود تھا، اس میں ہمارے یہاں بہت سے دوست بیٹھے ہوئے وہ بھی موجود تھے، تو وہاں مجھ سے ان کے سامنے ایک صاحب نے یہ سوال کیا کہ حدیث سے جو ہے قرآن مجید کی تو وہ تشریح کرتی ہیں. تو میں نے ان سے پوچھا کہ اچھا آپ مجھے وہ چند حدیثیں بتائیں جو قرآن کی تشریح کرتی ہیں، یعنی یہ تو بات کی بحث ہے نا، کرتی ہیں نہیں کرتی، وہ چند حدیثیں پہلے بتائیں صحیح نا. وہ کہنا اصل میں یہ چاہتے تھے کہ تم لوگ اس کو قابل اعتنا نہیں سمجھتے. میں نے کہا قابل اعتنا سمجھنے کی بحث بات کی ہے، پہلے آپ بتائیں وہ ہے کون سی، کوئی 2-4-5 تو ہونی چاہیے نا. تو یہ واقعہ ہے بالکل کہ آپ اگر اس کا استقصاء کریں گے تو معلوم ہوگا کہ کچھ سوالات ہیں جو لوگوں نے کیے ہیں یا کسی موقع پر کسی الجھن کو حضور نے بیان کر دیا. اچھا قرآن مجید کا اپنا معاملہ بھی یہ ہے کہ وہ بار بار یہ کہتا ہے کہ اس کو اس کی کوئی ضرورت نہیں ہے کہ اس طرح کا معاملہ اس کے ساتھ کیا جائے. بلسان عربی مبین، یعنی وہ اپنی بات واضح طریقے پر کہتا ہے، اس میں کوئی اس طرح کی اینچ پینچ نہیں ہے، وہ ایسی زبان میں ہے کہ جو غیر ازی ایوج ہے، یعنی اس میں ہر بات جو ہے مخاطب کو بالکل صاف معلوم ہوتی ہے. یہ اس وقت ہماری جو مشکلات ہیں اس سے متعلق کوئی ایک الگ بحث ہے، یعنی قرآن جن لوگوں کو مخاطب کر رہا ہے جو اس کی زبان سے واقف ہے، اس کے ادب سے واقف ہے، ان کو یہ کہتا ہے. تو ایک طرف وہ کہتا یہ ہے، لیکن میں اس میں ذرا لمبا نہیں جانا چاہتا، اس کی بہت سی چیزیں جو قرآن نے بیان کی ہیں. جہاں تک حضور کا تعلق ہے تو اس طرح کی کوئی تعلیم کی مجلس منعقد ہوئی ہے جس میں یہ باتیں بیان ہو رہی ہیں یا لوگ نوٹ کر رہے ہیں یا جیسے میں آپ کو پڑھا رہا ہوں اس طرح کی پڑھانے کی کوئی مجلس ہے؟ تاریخی ریکارڈ اس سے بالکل خالی ہے. تو یہ
صبح کی جو ہوتی تھی مجلس جہاں پہ بیٹھتے تھے لوگ،
ہاں بہت اچھا سوال کیا، کیونکہ یہ بھی تاریخی اساطیر میں سے ایک افسانہ ہے، اس کی حقیقت بھی سمجھ لیجیے. पहली बात तो ये समझ लीजिए कि सुफा अरबी जुबान में चबूतरे को कहते हैं। ये चबूतरा भी मस्जिद नबी में मौजूद है, इसके ऊपर 60-70-80 लोग भी मुकीम रहे हैं। ये जो लोग थे इनका जिक्र कुरान में भी हुआ है और तारीख में भी हुआ है। ना ये तालिब इल्म थे, ना ये कोई तालीमी मजलिस थी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब मक्के से मदीना हिजरत की तो हिजरत के बाद यसरब आपका मरकज बन गया। 235-236 के करीब खानदान आपके साथ एक छोटे से गांव में मुंतकिल हुए। हुजूर ने उनकी माशी जरूरतों के लिए मुआखात का तरीका इख्तियार किया, मशहूर सुना होगा, यानी एक आदमी के साथ गया दूसरे आदमी को वाबस्ता करके उसका भाई बना दिया। छोटी सी एक बस्ती में ये सब कुछ करने के बावजूद भी कुछ लोगों के लिए कोई बंदोबस्त नहीं हो सका, यानी उनकी माशी जरूरियात के लिए ये बंदोबस्त किया गया वो नहीं हो सका। उस चबूतरे पर मस्जिद नबी में इस तरह के फुकरा से कहा गया कि वो काम कर ले, यानी एक महाजर कैंप जैसे आप लगाते हैं। ये असाबे सुफा थे, कुरान में इनका जिक्र है सूरह बकरा में, लिल फुकरा इल्लज़ीना उसरू फी सबीलिल्लाह, वो मोहताज लोग के जो अल्लाह की राह में निकले थे और गिर गए हैं, उनके लिए कोई रास्ता नहीं है अपनी माश कमाने का। वो ला यसलून नासा इल्हाफा, वो अपनी जरूरियात लोगों से लिपट लिपट के जैसे गिदा मांगते हैं नहीं मांग सकते, उनकी मदद के लिए तुम लोगों को खुद आगे बढ़ना चाहिए, ये नौयत थी। अब जाहिर है कि वो वहां शब रोज मुकीम होते थे, जब शब रोज मुकीम होते थे हुजूर से दीन सीखते थे। दीन सीखने का मुराद क्या है, यानी हुजूर उनको नमाज सिखाते थे, रोजे के आदाब सिखाते थे, दीन की मोटी मोटी तालीमात बयान करते थे और वो सिखाते थे। ये सारा काम जो था जैसे दीन सिखाने का काम किया जाता होता था, कुरान मजीद की तालीम की कोई ये मजलिस थी ऐसा नहीं, यानी वो तो हुजूर जो मस्जिद नबी में जो कुछ कर रहे होते थे लोगों को सवालों के जवाब भी दे रहे होते थे, सब कर रहे होते थे। रसालत में आप सल्लल्लाहु अलैहि वसल्लम कुरान मजीद की मुश्किलात हल फरमा रहे हैं या उसकी तालीम दे रहे हैं या उसके बारे में कोई वजाहत फरमा रहे हैं, इस तरह का कोई वाकया, यानी कोई वाकया मैं अर्ज कर रहा हूं सवाए उन चीजों के जो मैंने जिक्र कर दिया। भाई किसी ने सवाल पूछा किसी आयत के बारे में, अब देखिए ना मसलन ये मामला जरा बहस आ गया, जैसे कि बयान किया जाता है कि एक साहब ने पूछा कि ये कुरान में कहा गया है कि जब रोजे में सफेद धारी उससे अलग हो जाए तो इसका मतलब क्या है, तो कोई अरबी जानने वाला उसके बारे में किसी शुबे के मुब्तला नहीं हो सकता, सहाबा भी नहीं हुए। एक सादा तबीयत खातून के बारे में अगर ये वाकया नकल हो गया कि वो एक सफेद और एक काला धागा उसके नीचे रख लेती है तकिए के नीचे और उनका ख्याल यह था कि जब ये अलग अलग हो जाएंगे तो रोजे का वक्त खत्म हो जाएगा, तो ऐसी चीजें जो होती हैं उनको तो मिसाल के तौर पर भी पेश किया जा सकता है। यहां सूरतयाल ये नहीं है कि किसी इक्का दुक्का वाक्य का इशारा है, यानी ये कहा जा रहा है कि अल्लाहुल किताब, वो किताब की तालीम देते हैं, तो तालीम देने का तो एक अमल होना चाहिए ना जिसका कोई जिक्र हो, कोई तारीखी रिकॉर्ड में हो, कोई इस तरह की चीजें हो, कोई चीज ऐसी नहीं है। और ये मैं पूरे इत्मीनान से आपसे अर्ज कर रहा हूं, यानी पूरे जखीरा हदीस के ऊपर नजर डालने के बाद आपको इसी तरह के कुछ वाकयात मिलेंगे कि किसी मौके पर सवाल किया गया है उसका जवाब दे दिया गया, कोई छोटा मोटा इशकाल हुजूर ने महसूस किया कि गालिबन गलती होगी तो उसकी जानिब इशारा कर दिया, इसके सिवा कोई चीज नहीं। अच्छा, ये तो मसला उसका हो गया। अब उसका मसला हो गया और आगे ये है कि भाई ठीक है किताब की तालीम देते हैं, तस्किया करते हैं, लेकिन तो हिकमत क्या है? आपने देखा ना कितनी सादा आयत है लेकिन क्या मसाइल इसने पैदा किए हैं। हिकमत क्या है, यानी वो क्या चीज है? पहली मर्तबा जो हमारी तारीख में यह आयत जेरे बहस आई है पहली सदी में, तो इमाम शाफी इसको जेरे बहस लाए, यानी आप अगर मालूम इल्मी तारीख में ऊपर जाएं, वो बड़े इब्तदाई जमाने के लोगों में से है, पहली सदी के लोगों में से है, सबसे पहले वो जेरे बहस लाए हैं और उन्होंने ये कहा कि भाई ये तो किताब हो गई ना कुरान मजीद, तब हिकमत क्या है? उन्होंने कहा कि हिकमत हदीस है, हिकमत हदीस। वक्त हो गया जनाब, पूरे 18 मिनट हो गए, तो हिकमत हदीस है, यहां हम खत्म करते हैं, बाकी इंशाल्लाह अगली जुमेरात को।